समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा महत्वपूर्ण भेटघाटमा आज पनि व्यस्त हुनुहुनेछ। भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्तामा के कस्ता विषयहरूमा छलफल हुने हो भन्ने कौतूहलता मेटिनेछ। यो साता पनि नेपाली राजनीतिमा स्थानीय चुनाव र पार्टी प्रवेशका खबरहरू प्राथमिकतामा रहे। नेपालका डाँडा काँडामा बनेका भ्यू टावरको प्रसंगले सामाजिक सञ्जाललाई अझै तताएकै छ। यी नियमित जस्ता राजनैतिक र कूटनैतिक विषयभन्दा अलिक पृथक सन्दर्भ लिएर आज शनिबार सरीय अन्तर्सम्वादमा हामी जुटेका छौं। आउनुहोस् आज केही बेर नेपाली चलचित्रको चर्चा गरौं। आदरणीय श्रोताहरू, आज शनिबार, हप्ताभरिको औपचारिक कर्मलाई एकातिर थाती राखेर छुट्टी मनाउने सप्ताहन्त। कोविड 19 पछि पूर्णत बन्द रहेका सिनेमा घरहरू फेरि दुई वर्षभन्दा लामो अन्तरालमा खुलेका छन्। केही सिनेमा हल यो अवधिमा बन्द भएका छन् भने खुलेकाहरू नयाँ नयाँ फिल्मको पर्खाईमा छन्। यो प्रतिकूल अवस्थामा पनि निकै मेहनतका साथ बनेका चलचित्रहरू नेपाली दर्शकमाझ प्रदर्शनमा आएका छन्। तीमध्ये आज हामी हिजै मात्र नेपाली बजारमा रिलीज भएको चलचित्र हेलो जिन्दगीका विषयमा निर्माता निर्देशक एभरेस्ट सूर्य बोहरासँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सूर्यजी नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा। अब झण्डै झण्डै दुई वर्ष भन्दा बढ़ी समय भयो होइन, यो कोविडले गर्दाखेरि मुलुकको अर्थतन्त्र निकै जोखिममा पुगेको छ। उद्योग व्यवसायहरू त्यति फस्टाउन सकिरहेका थिएनन्। यो प्रतिकूलताका बीच पनि यहाँहरू जुटेर यो हेलो जिन्दगी जस्तो फिल्म निर्माण गर्नुभयो होइन, कतिको अरू समय र यो समयमा के फरक पाउनुभयो सूर्यजी?
अनेस्टली भन्नुपर्दाखेरि कोविडले त हामीलाई विश्वलाई नै छेद विच्छेद बनाएकै थियो, एउटा हजारो खाल्डोमा ढकलेकै थियो। त्यसभन्दा पनि अहिले नेपाली सिनेमालाई चाहिँ कोविडभन्दा पनि एउटा खतरनाक एउटा अतिक्रमण भएको छ, त्यो भनेको विदेशी सिनेमाहरूबाट हो। सिनेमा हलहरूमा अहिले सम्पूर्ण सिनेमा हलहरूमा प्रायः विदेशी सिनेमाहरू पनि देखिन्छन् होइन, नेपाली सिनेमाहरू स्थापित हुँदै गइरहेको जसको स्थिति आएको छ। त्यसो भएको हुनाले स्थिति विषम छ, कोविडले होस् या विदेशी सिनेमाहरूको चापले होस्, अहिले नेपाली सिनेमालाई हामी एकदम अप्ठ्यारो स्थितिबाट अगाडि बढिरहेका छौँ।
अब विदेशी सिनेमाको कुरा गर्दा अहिले नै प्रदर्शनमा आइरहेका भनौँ न कतिपय साउथ इण्डियन मुभीहरू, मूलधारको चाहिँ हिन्दी सिनेमा होइन, आरआरआर जस्ता फिल्महरू, कश्मीरी फाइल जस्ता फिल्महरू चाहिँ अहिले चर्चामा छन्। अब विषयवस्तुको हिसाबले पनि एउटा दुई वर्षभन्दा लामो अवधि ग्याप भइसक्दा होइन, दर्शकले पनि कता कता फिल्म हेर्न बिर्से जस्तो, फिल्म हलमा पुगिसक्दाखेरि पनि दर्शकहरूलाई अलिकति नयाँपनको चाहिँ अनुभव भए जस्तो, र व्यवसायको हिसाबले कतिपय थुप्रै सिनेमाहरू सिनेमा हलहरू चाहिँ बन्द भएर अरू बिजनेस पर्पोजमा चाहिँ ती भवनहरू प्रयोग भइरहेको यो विषम परिस्थितिमा अब हामीले प्रतिस्पर्धा गर्नको लागि गर्नुपर्ने कामहरू के हुन् हामी कसरी चाहिँ स्तरीय चलचित्र दिएर विदेशी चलचित्रको प्रभावबाट पनि मुक्त हुन सकौंला र आफ्ना स्वदेशका नेपाली दर्शकहरूलाई पनि सन्तुष्टि दिन सकौंला यो अलि अलि जटिल नै कुरा हो नि कसरी अगाडि बढ्न सकिन्छ सूर्यजी
अब एउटा खुला प्रतिस्पर्धाको युग हो होइन खुला प्रतिस्पर्धा हुनु पनि पर्छ विदेशी सिनेमाहरू आउनु नै ऊ होइन तर चाहिँ विदेशी सिनेमा र नेपाली सिनेमाले एउटै प्राथमिकतामा विदेशी सिनेमालाई हेर्नु भनेको चाहिँ हाम्रो लागि दुःखद कुरा हो किनभने विदेशमा पनि अनि विदेशी सिनेमाहरू जस्तो हाम्रै नेपाली सिनेमालाई लगेर अरू विदेशमा अरू देशहरूमा चलाउनु पर्दा उनीहरूले विभिन्न प्रकारका उनीहरूले ऊ राखेका हुन्छन् एउटा नियमहरू बनाएका हुन्छन् बढी ट्याक्स तिर्नुपर्ने या बढी सजिलो स्थिति बनाएका हुँदैनन् त्यसै गरी विदेशी सिनेमाले यहाँ आएर त्यति सजिलै नेपाली सिनेमासँग प्रतिस्पर्धा गर्न पाउनु या नेपाली सिनेमालाई अतिक्रम गर्नु भनेको चाहिँ अब हाम्रो पछि मेकरहरूले सिनेमा बनाउने मान्छेहरूले स्तरीय सिनेमाहरू बनाउँदै जाने अझ बढी स्तरीय सिनेमा बनाउने विदेशीहरूसँग प्रतिस्पर्धा गर्ने सिनेमाहरू बनाउने त्यो हाम्रो पाटो छँदैछ भने सरकारले पनि विदेशी सिनेमाहरूलाई बढी कर लगाएर हुन्छ या ठिक छ विदेशी सिनेमा आयो विदेशी सिनेमालाई कर बढी लगाउनु पर्यो या उनीहरूलाई त्यति सजिलै नेपाली सिनेमालाई चाहिँ लाई ग्राउन्ड लगाउने स्थिति नबनाइदिएको भए सजिलो हुन्थ्यो र दर्शकहरूले पनि आदरणीय दर्शकहरूले के बुझ्नुपर्छ भन्दाखेरि नेपाली सिनेमा भनेको नेपाली सिनेमा उद्योगको मात्रै सिनेमा होइन यो सम्पूर्ण नेपालीको सिनेमा उद्योग हो किनभने यसमा यो एउटा उद्योग यस्तो हो जसलाई चाहिँ हरेक नेपालीले हाम्रो उद्योग भन्ने मिल्ने उद्योग हो किनभने यसमा कला जोडिएको छ साहित्य जोडिएको छ देशको संस्कृति जोडिएको छ देशको हरेक अर्थतन्त्र जोडिएको छ हरेक कुराहरू जोडिएको हुनाले नेपाली सिनेमा उद्योगलाई चाहिँ हरेक नेपालीले आफ्नो उद्योग भनेर माया गर्न जरुरी छ र यसलाई बचाउन जरुरी छ र यसलाई सम्वर्धन गर्न जरुरी छ नत्र भने यदि सिनेमा उद्योग हराएर गयो भने भोलि कला र संस्कृति पनि हराएर जान सक्छ र धेरै कुराहरूलाई असर पर्न सक्छ त्यसो भएको हुनाले हामीले अरूको लय लयमा ठिकै छ मनोरञ्जनको लागि हरेक सिनेमाहरू हेरिन्छ हेर्नुहोस् युट्युबमा आउँछन् ती सिनेमाहरू अथवा कहिले कहीँ आइहाल्छन् तर चाहिँ आफूले हलमा गएर एउटा आफ्नो बच्चाहरूलाई हेर हाम्रो नेपाली सिनेमा यस्तो छ भनेर आफ्नो जेनेरेसनलाई देखाउने सिनेमाहरू भनेको चाहिँ नेपाली सिनेमा नै हुनुपर्छ किनभने त्यहाँबाट नै उनीहरूले सिक्ने हो मलाई लाग्छ नेपाली सिनेमालाई चाहिँ हामी सिनेमा उद्योगको मान्छेहरूले मात्रै होइन
अब सूर्यजी यहाँले होइन अब नेपालकै एउटा निर्देशक निर्माता कलाकार भएको नाताले अलिकति पृथकता ल्याउनको लागि अलिकति अन्तर्राष्ट्रिय स्तरमा छरिएका नेपाली दर्शकहरूलाई पनि समेट्नको लागि एक्जाम्पलको लागि नै विक्रम जोशीजी होइन उहाँ चाहिँ बेलायतमा व्यवसाय गरेर बसिरहनु भएको चार्टर एकाउन्टेन्ट जस्तो व्यक्ति होइन उहाँ पनि फिल्म इण्डस्ट्रीमा एउटा कलाकारको रूपमा लगानीकर्ताको रूपमा आइरहनु भएको छ अब हामीले नेपालभित्र र नेपाल बाहिर रहेका डायस्पोरा नेपाली समुदायलाई पनि आजभोलि सम्बोधन गर्दै जान लागेको जस्तो ट्रेन्ड देखिन्छ अन्तर्राष्ट्रिय स्तरमा के बजार अलिकति विस्तार हुँदै जाने संकेतहरू देखिएको हो सुखद हो यो कुरा
यस्तो छ विदेशमा बस्ने नेपालीहरूको संख्या ठुलै छ अहिले र एउटा सचेत नेपालीहरूको वर्ग विदेशमा हुनुहुन्छ होइन उहाँहरूलाई पनि नेपाली कला संस्कृति आफ्नो देशको माया अत्यन्तै धेरै छ त्यस्तै एउटा देशलाई अत्यन्तै धेरै माया गर्ने निर्माता कलाकार हुनुहुन्छ विक्रमजी जोशी अनि उहाँसँग मैले हातमाल गर्दा मैले चाहिँ यो सिनेमा बनाउँदाखेरि चाहिँ मलाई कस्तो मेरो प्रयास हो भन्दाखेरि तपाईँले भने जस्तै नेपाली सिनेमालाई विदेशसम्म पुर्याउन सक्ने विदेशमा पनि नेपाली सिनेमालाई नेपाली कला नेपाली सिनेमा मार्फत नेपाली कला संस्कृतिलाई पुर्याउन सकियोस् र विदेशमा बस्ने एउटा ठुलो जनसङ्ख्या छ नेपालीहरूको उहाँहरूका कथाहरू पनि समेटियोन् र यहाँ बस्ने नेपाली दर्शकहरूले पनि त्यो कथाहरू हेर्न पाउनुहोस् भनेर चाहिँ नेपाल र विदेशलाई अथवा विदेश तपाईँले अहिले भने जस्तै डायस्पोराका नेपालीहरूलाई र नेपालमा रहेका नेपालीहरूलाई जोड्ने एउटा ब्रिजको रूपमा एउटा पुलको रूपमा चाहिँ मैले काम गर्न खोजिरहेको छु. त्यसो हुनाले यो सिनेमा हामीले लन्डनमा बनाएको मात्रै होइन, लन्डनमा विक्रमजी जोशी उहाँको एउटा सपना, उहाँले के भन्नुभयो भने हामीले लन्डनमा एउटा सानो सिनेमा उद्योग खोल्नुपर्छ जहाँ चाहिँ हरेक धेरैवटा सिनेमाहरू बनिरहोस्, यताबाट नेपाली कामदारहरू हाम्रो चाहिँ प्राविधिकहरू गएर काम गर्न पाउनुहोस्, उहाँले अझ सिक्ने मौका पाओस्, र फेरि हामी ती किसिमको एउटा चाहिँ उहाँको सोच भएको हुनाले हामीले हेलो जिन्दगी बनाएका हौँ. अनि हेलो जिन्दगी यो अहिलेको अहिले सिनेमा हिजोदेखि जुन हलमा रिलिज भएको छ, हिजो वरिष्ठ केही कलाकारहरू मैले सुनिस लगायतका केही वरिष्ठ कलाकारहरू आउनुभएको थियो सिनेमा हेर्नको लागि, अनि र आम दर्शकहरूको बिचमा पनि हामीले सबै हलमा हिजो दर्शकहरूलाई धेरै माया भएको छ, रुप्नु भएको छ. यो टाइपको कथावस्तुहरूमा पनि श्री विदेश भन्दैमा विदेशका बिल्डिङहरू देखाउने, विदेशका ठुल्ठुला भवनहरूमा पनि देखाउने नभएर नेपाली सिनेमा भन्ने एउटा अर्ग्यानिक नेपाली कथा भन्ने बित्तिकै हिमालय देखाउनु पर्ने, अनि उतातिर जाने बित्तिकै बिल्डिङै देखाउनु पर्ने, समुद्र देखाउनु पर्ने मात्रै नभएर अफकोर्स ती कुराहरू देखिन्छन्, विदेशमा हुने कुराहरू, लोकेसनहरू देखिन्छ. ती कुरा मदनले भन्नुभएको थियो, मलाई लन्डन पुगेर आएको जस्तो महसुस भयो. दुई घन्टा मैले यताउता दिमागै लाउन नसकिँदैन, म पुरै सिनेमामा म डुबेछु भनेर भन्नुभएको थियो. अब ती त्यो टाइपको सिनेमाहरू बन्नु पऱ्यो जसले चाहिँ हामीलाई विदेशमा बस्ने नेपालीहरूका कथाहरू पनि समेटियो, र चाहिँ विदेशमा बस्ने नेपालीहरूले पनि नेपालको चाहिँ कुराहरूलाई सिनेमामा चाहिँ मार्फत पनि धेरै कुराहरू अपडेट भइराखोस् भन्ने चाहिँ मेरो चाहना थियो, र यो सिनेमाले ती कुरालाई चाहिँ सम्बोधन गरेको छ.
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको शनिबार सरीय बिहानीमा हामी नेपाली चलचित्र उद्योगका विभिन्न पक्षमा कुराकानी गरिरहेका छौं, र सन्दर्भ हिजो मात्रै नेपाली बजारमा प्रदर्शनमा आएको हेलो जिन्दगी चलचित्रका निर्देशक एभरेस्ट सूर्य बोहराजीसँग हामी कुराकानी गरिरहेछौं. अलिकति व्यक्तिगत कुरा गरौं बोहराजी, नामको अगाडि यहाँले एभरेस्ट भनेर राख्नु भएको छ होइन, यसको पनि केही अर्थ त होला नि?
हजुर हजुर, यो प्रश्न त सधैँ आउँछ नै मेरो कुराकानीको सिलसिलामा. के थियो भने मैले अग्नि परीक्षा, कान्छा जस्ता सिनेमाहरू अल्लाह उमेरमा बनाएँ. म 22-23 वर्षको उमेरमा, 24 वर्षको उमेरमा बनाएका सिनेमाहरू हुन्थे. ती सिनेमाहरू नेपाली सिनेमाको बजारमा त्यति बेला चलेका सिनेमाहरू, सुपरहिट सिनेमाहरू थिए. अनि त्यति बेला सूर्य बोहरा भनेरै चिनिन्थे, सूर्य बोहरा मात्रै चिनेर नाम. अनि पछि म पढाइको सिलसिलामा अमेरिका गएँ, अनि अमेरिका गएपछि चाहिँ विभिन्न कुराहरूले गर्दा जस्तो एउटा कारण के थियो भन्दाखेरि त्यहाँ विदेशमा चाहिँ हरेक मान्छेहरूले अब हाम्रो जस्तो देखेपछि त कहाँबाट आएको होस्, कुन देशबाट आएको होस्, वेयर फ्रम भनेर सोध्छ उनीहरू, सोधिहाल्छ. अनि सोद्धाखेरि नेपाल भन्यो, अनि नेपाल भनेको कहाँ छ भन्छ, नेपाल भनेको धेरैलाई थाहा छैन. अनि त्यो भनेको चाहिँ माउन्ट एभरेस्ट भएको देश र सगरमाथा देशमा छ नेपाल भनेपछि ए भन्छ, घुमाइकीलाई माउन्ट एभरेस्टको नाम नै दिएपछि मात्र नेपाललाई चिन्ने चिनिने. अनि त्यसो भए भने नामको अगाडि नै एभरेस्ट थप्ने भन्छ, मैले वेलकम भन्ने प्रश्नको जवाब कतिले आयो एभरेस्ट नेपाल आएको भन्ने कुरो
बुझ्नुभयो,
त्यसलाई पनि चिनाउने भयो.
भनेपछि एभरेस्ट भन्ने जुन शब्द भनिसकेपछि बारम्बार मान्छेलाई क्लेरिफाई गरिरहनु परेन होइन, यो चाहिँ पक्कै पनि
भन्दाखेरि उनीहरूलाई सजिलो पनि भयो. अनि अर्को कुरो फेरि एउटा सगरमाथा भनेको एउटा यस्तो चिज हो, यस्तो एउटा हाम्रो प्रतीक हो जसले चाहिँ हाम्रो महत्वाकांक्षा, सपना र चाहिँ हाम्रो चाहना, एउटा सपनालाई चाहिँ इङ्गित पनि गर्छ, एउटा प्रतिबिम्बित पनि गर्छ. त्यस कारण मैले चाहिँ के सोध्ने भन्दाखेरि माम बोहरी एभरेस्ट राख्दाखेरि चाहिँ विदेशमा पनि सजिलो हुने र म आफैलाई पनि म कहाँबाट आएको हुँ, म को हुँ, मेरो परिचय के हो भन्ने कुरो चाहिँ मलाई आफैलाई पनि एउटा चाहिँ र मेरो महत्वाकांक्षा, सपना र मेरो चाहिँ चाहलाई पनि एउटा इन्ड गर्ने भएको हुनाले मैले नामको अगाडि एभरेस्ट थपेको हुँ. त्यसपछि अर्को कुरो चाहिँ विदेशमा चाहिँ मेरो सूर्य भन्ने जुन नाम छ, एसयुआरवाइए, त्यो सूर्य भन्नेलाई चाहिँ त्यहाँ सूर्या भनेर प्रोनाउन्सेसन चाहिँ या भन्ने, अनि त्यो भएर पनि मलाई चाहिँ त्यो ठिकै चाहिँ एउटा मिडल नेम बनाएर अगाडि चाहिँ एभरेस्ट थप्छु भनेर मैले चाहिँ थपेको हुँ. र त्यसपछि म 2012 मेरो पढाइ, मेरो मास्टर्स मैले अमेरिकामा सकेपछि म नेपाल फर्किएँ र सिनेमाहरू बनाउन थालेँ. मैले त्यसपछि लुटु बनाएँ, ठुली बनाएँ, भैरे बनाएँ, अब श्री बनाएँ, अहिले हेलो जिन्दगी बनाउने श्री बनाएँ. यी सबै सिनेमाहरूमा चाहिँ मेरो एभरेस्ट सूर्य बोहरा भनेर नाम देखिन्छ देखिन्छ र अबको आगामी कामहरूमा मैले जे गर्छु त्यो नामहरूमा चाहिँ मेरो एड्रेस सूर्य गोरा नै भनेर नाम रहन्छ। र
अब अहिले जुन किसिमको विषयवस्तुमा यहाँहरू काम गरिरहनु भएको छ होइन, सिनेमाको बजार त निकै विस्तृत छ र कमर्सियल्ली भनौँ न हलिउड बलिउडमा बन्ने व्यावसायिक चलचित्र भन्दा बाहेक पनि इरानियन फिल्महरू धेरै कलात्मक हुन्छन् भन्ने सुन्छौं हामी, फ्रेन्च मुभीहरू, कतिपय साना साना युरोपियन देशहरूमा बन्ने सर्ट मुभीहरूको पनि आजभोलि हामी यो इन्टरनेटको युट्युबको माध्यमबाट विभिन्न हेर्दाखेरि हरेक पटक चाहिँ नयाँ नयाँ टेस्ट नयाँ विषयवस्तुको खोजी भइरहेको हुन्छ कि नेपालबाट पनि अब हामी अन्तर्राष्ट्रिय बजारलाई हस्तक्षेप गर्ने किसिमका अलिक ठूला बजेटका अथवा जोइन्ट भेन्चरमा होइन हलिउड बलिउडका प्रड्युसरहरूसँग मिलेर आगामी दिनमा जान सक्ने सम्भाव्यता कतिको देखिन्छ?
त्यो सम्भावना पनि छ र त्यो सम्भावना जरुरी पनि छ एउटा हिसाबले भन्ने हो भने, र अर्को कुरो उनीहरूले विदेशी सिनेमा मेकरहरूसँग मैले धेरै मान्छेसँग मैले कुराकानी गर्दा भेटघाट गर्दा उनीहरू के भन्छन् भन्दाखेरि हरेक हामी जुन हाम्रो जियोग्राफिकल हाम्रो रिजनबाट हामी आएका छौँ तिनीहरूको कथा भन न तिनीहरू किन हाम्रो कथा तिनीहरूले भन्छौ, जस्तै जुन हलिउडमा बन्ने सिनेमाहरू छन् त्यो हाम्रो टाइपको कथाहरू होइनन् होइन, गन भायोलेन्स यी सब कुराहरू जे जति देखिन्छ ड्रग्सहरू यी कुराहरू भएन हाम्रो सोसाइटीमा नभएको होइनन्, तर चाहिँ ती हाम्रा प्रतिनिधि कथाहरू होइनन्, उनीहरू के भन्छन् भने त तिनीहरू किन हाम्रो नक्कल गर्ने, अहिले हाम्रो नेपाली सिनेमा हाम्रो हिजो अस्ति पनि त्यो कुरा भएको थियो किन हामीहरू किन विदेशी सिनेमाहरूको नक्कल गर्ने, ठिक छ रिसर्च गरौँ हाम्रा आफ्नै कथाहरूमा खोजीनीति गरौँ आफ्नो गाउँठाउँहरूमा विभिन्न हाम्रा पुराना कथाहरू छन् हाम्रा अत्यन्त रोचक संस्कृतिहरू छन् हाम्रा ती कथाहरूबाट हामीले खोजेर पनि हामीले सिनेमा बनाउन सकिन्छ, विदेशीहरूको नक्कल गर्दैमा साउथ इन्डियनहरूले यस्तो बनाए बलिउडले यस्तो बनायो हलिउडले यस्तो बनायो हामीले त्यस्तै बनाउनुपर्छ भनेर नक्कल गर्नुको सट्टामा ठिक छ टेक्नोलोजीमा हामी उनीहरूबाट हामी पनि कम छैनौँ भनेर हामीले देखाउनु पर्ने हुन्छ, जस्तो अहिले हेलो जिन्दगी हेऱ्यो भने अहिले दुईवटा चलिरहेका दुईवटा सिनेमाहरू ठिक छ उनीहरूको साउथ इन्डियन फिल्महरू अत्यन्त अतिरञ्जित सिनेमाहरू हुन्छन् अत्यन्त चाहिनेभन्दा बढी के भन्छ त्यसलाई काल्पनिक हुन्छन् होइन अब बलिउडका सिनेमाहरू पनि त्यही हो, तर म चाहिँ के भन्छु भने अलिकति यथार्थवादी सिनेमाहरू हाम्रो जिन्दगीलाई रियली प्रतिनिधित्व गर्ने कथाहरूमा सिनेमा बनाउनुपर्छ भन्ने मेरो मान्यता छ, र अहिले त्यही कुरालाई हलिउड बलिउडको सिनेमाहरूभन्दा कम पनि नदेखियोस् टेक्निकल्ली प्राविधिक रूपमा, तर चाहिँ कथा हाम्रो समाजको होस् हाम्रो सोसाइटीको होस् हाम्रा कथाहरू हुन् भन्ने कुरालाई चाहिँ मैले मध्यनजर गरेर मैले हेलो जिन्दगी बनाएको छु, र हिजो देशभरका दर्शकहरूले जति जहाँ पनि सिनेमाहरू करिब 90 सिनेमा हलहरूमा देशभरमा सिनेमा रिलिज भएको छ र जति दर्शकहरूले हेर्नुभएको छ उहाँहरूको भनाइ पनि त्यही छ आहा यस्तो पनि सिनेमा बन्न थाल्छ आहा यस्तो यो भनेको त एउटा नेक्स्ट लेभलको सिनेमा हो भनेर दर्शकहरूले तारिफ गर्नुभएको छ र मेरो प्रयास यही नै रहन्छ भोलिको दिनमा अझ उच्च स्तरीय अझ हाम्रा अझ हाम्रो समाजका कथाहरूमा अझ गहिराईमा पुगेर खोजेर त्यसलाई अझ राम्रो तरिकाले प्रेजेन्ट गर्दै जाने सिनेमा बनाउँदै जाने मेरो पनि
अन्त्यमा म सोध्न चाहन्छु सूर्यजी, अब समय अलिकति कमै छ, हामी शनिबार सरीय अन्तर सम्वादमा नियमित रूपमा हामी यो समयमा देशको सामाजिक आर्थिक राजनैतिक कूटनैतिक विषयमा कुराकानी गर्थ्यौं, तर सधैँभरि औपचारिकता भन्दा पनि मानिसलाई अलिकति हल्का मनोरञ्जन पनि आवश्यक हुन्छ भन्ने हिसाबले आज चलचित्रको कुरा ल्याएर यहाँको हिजै मात्र रिलिज भएको हेलो जिन्दगी जुन जसरी चलिरहेको छ यो एउटा प्रतिनिधि पात्र हुन सक्छ, भोलिका दिनमा नेपाली चलचित्र क्षेत्र फेरि विस्तृत बनाउन यसले पनि मदत गर्न सक्छ। आजको यो हाम्रो छोटो संवादको क्रममा विशेष रूपमा आफ्ना दर्शकहरूलाई के आग्रह गर्नुहुन्छ? यहाँ
मैले परपरक यही भन्दै आएको छु, आज यो तपाईँको कार्यक्रममा बोल्ने अवसर दिनुभयो, थ्याङ्क यू सो मच, धन्यवाद। म आदरणीय दर्शकहरूलाई के भन्छु भने हाम्रो भनेको आफ्नो भनेको आफ्नो हो होइन, अनि हामी आफ्नो मेरी आमा भारतकी हेमा मालिनी जस्तो नहुनु होला नदेखिनु होला, तर मेरो आमा रोगी हुनुहोला बिरामी हुनुहोला अथवा मेरो आमा चाहिँ त्यति ग्लामरस नदेखिनु होला, तर मेरो आमा मेरो आमा हो। त्यसो भएको हुनाले आफ्नो देशलाई आफ्नो आमालाई माया गर्न हामी अझ 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 हामीले त्यो उसलाई अझ अझ गहिरो तरिकाले हामी सोच्न थालौँ माया गरौँ, र सिनेमा उद्योग हाम्रो हो, हाम्रो आफ्नो उद्योगलाई बचायौँ भने हामीले अरूसँग चाहिँ भोलि गएर हामी अरूको छत्र छायामा अरूको चाहिँ ग्रहण लागेर हामी बस्नु पर्दैन, बाँच्नु पर्दैन। उहाँले नेपाली हामी सिनेमा मेकरहरूले बिसौँ वर्षदेखि जुन अनवरत रूपमा प्रयास गरिरहेका छौँ यहाँहरूलाई मनोरञ्जन दिने र मनोरञ्जनको र सन्देश एउटा भएका सिनेमाहरू बनाउने प्रयास म यस्तो निर्देशक लागिरहेको छु र धेरैजना साथीहरू लागिरहनु भएको छ। यहाँहरूले माया गरिदिनु होला, यदि हामीले राम्रो काम गर्यौँ भने हामीलाई ताली दिनु होला, हामीले राम्रो काम गर्न सकेनौँ भने हामीलाई औँलाइदिनु होला, यो ठाउँमा तपाईँले राम्रो काम भएन, यो पक्षमा तपाईँ कमजोर हुनुभयो भनेर विभिन्न माध्यमहरू छन्, हामीलाई औँलाइदिनु होला, हामी सुधार गर्छौँ, तर हाम्रो साथ नछोड्नु होला, हात नछोड्नु होला। जय नेपाली सिनेमा, जय देश नेपाल।
हस्, धेरै धन्यवाद छ, समय दिएर आफ्ना दृष्टिकोण राख्नुभयो, यहाँलाई हार्दिक धन्यवाद। आदरणीय श्रोताहरू, अन्तरसम्वादको आजको शनिबार स्तरीय यो श्रृंखलामा हामी कुराकानी गर्दैथ्यौं नेपाली चलचित्र क्षेत्रका विविध पक्षमा केन्द्रित रहेर निर्देशक एभरेस्ट सूर्य बोहरासँग उहाँको हिजोबाट रिलीज भएको हेलो जिन्दगीलाई पृष्ठभूमिमा राखेर हामी यो सम्वादलाई अगाडि बढ़ाइरहेका थियौं। प्राविधिक साथी काशीराम र शंकर भण्डारीलाई धन्यवाद दिँदै म हरिशरण लामिछाने विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।